यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। देशका विभिन्न भागमा आगामी 24 घण्टा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान। अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। लिन्दे खोलामा गत असार 24 गति आएको बाढ़ीका कारण अवरूद्ध स्याप्रोवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालन। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता, एमाले केन्द्रीय कमिटी बैठक भोलि बस्दै। निर्वाचन आयोगद्वारा रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 कार्तिक 17 गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत, असोज 21 गते उम्मेद्वारी दर्ताको कार्यक्रम र भियतनामको ला हालोङ बेमा पर्यटकीय डुंगा डुब्दा कम्तीमा 38 जनाको मृत्यु।
सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। वर्षाका कारण अचानक बाढ़ी आउनुका साथै नदीको जलसतह बढ़ने भएकाले तटीय क्षेत्रमा थप सजगता अपनाउनु पर्ने विभागले जनाएको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट देशभरका 4 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभा स्थित कोशी राजमार्ग, पाँचथर स्थित मेची राजमार्ग, रसुवा स्थित पासाङ लामु राजमार्ग र रूकुम पश्चिम स्थित जाजरकोट डोल्फा भेरी कोरिडोर पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नु भएको छ। प्रधानमन्त्री ओलीले मौसमजन्य विपदबाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टले मनसूनका बेला विद्युत तथा संचार सेवा अवरूद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार प्राधिकरणलाई आग्रह गरेको छ। कमाण्ड पोस्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसून अवधिभर बाढ़ी पहिरो डुबान र भारी वर्षाका कारण विद्युत आपूर्ति तथा संचार प्रणाली अवरूद्ध हुने समस्या तत्काल समाधान गर्न विद्युत र दूरसंचार प्राधिकरणलाई अनुरोध गरेको हो। यस्तै बैठकले मनसून अवधिभर नेपाल टेलिकम, एनसेल लगायतका दूरसंचार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत आपूर्ति सुनिश्चित गर्न विद्युत प्राधिकरणलाई अनुरोध गरेको हो। गत असार 24 गते लेहेन्दे खोलामा आएको बाढ़ीका कारण अवरूद्ध स्याप्रुवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपरान्हदेखि सड़क एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण स्याप्रुवेशीदेखि रसुवागढ़ीसम्म दर्जनौ स्थानमा सड़कमा क्षति भएको र लिङलिङमा भौगर्भिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ट्र्याक खोल्न हप्ता दिन लागेको हो। काठमाडौँबाट छुटिएका हलुका सवारी साधन अब सिधै रसुवागढ़ीसम्म पुग्ने गल्छी त्रिशुली रसुवागढ़ी सड़क सुधार आयोजनाले जनाएको छ। नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालवाहक ठूलो सवारी साधनलाई सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता सम्पन्न भएको छ। ललितपुर च्यासल स्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरूबीच 1-to-1 भेटवार्ता भएको हो। भेटवार्तापछि पूर्व राष्ट्रपति भण्डारीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिनुभयो। उहाँहरूबीच करिब 1.5 घण्टा कुराकानी भएको हो। पूर्व राष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलो पटक एमाले मुख्यालय च्यासल पुग्नु भएको हो। उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले स्वागत गर्नुभएको थियो। उहाँले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसक्नु भएको छ। यस विषयले एमालेको सचिवालय र पोलिट ब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो। एमालेको शनिबार सम्पन्न पोलिट ब्यूरो बैठकमा अधिकांश पोलिट ब्यूरो सदस्यले पूर्व राष्ट्रपति जस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक भोलि ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङ, विधान महाधिवेशनको तयारी लगायत विविध विषयमा छलफल हुनेछ। पार्टीको केन्द्रीय कमिटी बैठकमा यसअघि सचिवालय र पोलिट ब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेश भई छलफल हुने नेता गौतमले जानकारी दिनुभयो। विधान संशोधन प्रस्तावमा 70 वर्ष उमेर हद र 2 कार्यकाल मात्र कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ। यसै गरी पार्टीमा स्थायी पोलिट ब्यूरो र केन्द्रीय कमिटी गरी 3 तहको संरचना हुने प्रस्ताव गरिएको छ। एमालेको केन्द्रीय कमिटी 357 सदस्य हुने व्यवस्था छ। केन्द्रीय कमिटिको बैठक भोलि र पर्सी बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनु भएको छ। सभापति देउवा निवास बुढा नीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मसौदामा संशोधनका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपातिक प्रतिनिधित्व जरूरी भएको बताउनुभयो। विभिन्न 21 बुधे सुझाव पत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा महिला र दलितका लागि चक्रीय प्रणालीबाट निर्वाचन क्षेत्र तोकिने गरी महिलाका लागि 50%, दलितका लागि 13% निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने लगायतका माग समेटिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले संयुक्त राष्ट्र संघको मानवाधिकार परिषदमा नेपालको मानवाधिकार सहितको विश्वव्यापी आवधिक समीक्षाको प्रतिवेदन निर्धारित समयभित्र तयार पारी सम्बन्धित समिति र कानून समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले समितिले मानवाधिकारको कार्यान्वयनको सम्बन्धमा सूचकमा आधारित अनुगमन तथा प्रगतिको रिपोर्टिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको हो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संविधानमा निर्दिष्ट भएका मानवाधिकार सम्बन्धी धेरै कानून निर्माण भए पनि अझै धेरै बन्न बाँकी रहेको र सरकारले ती कानूनहरू निर्माणका लागि काम गरिरहेको बताउनुभयो।
यो वर्ष पनि आगामी वर्ष पनि यो हाम्रै संविधानमा जे जे कुराको फन्डामेन्टल राइटको कुरा गर्ने गरेका छौँ, एउटा मार्जिन राइट चाहिँ कम्युनिटीको चाहिँ कुरा गरेका छौँ, होइन जे जे चाहिँ कुरा गरेका छौँ, राजनीतिक रूपले या चाहिँ आर्थिक रूपले, सामाजिक सांस्कृतिक रूपले या अरू चाहिँ अरू अरू हिसाबले चाहिँ जसरी चाहिँ चुनौतको कुरा उठिरहेछ, शोषण दमनको कुरा उठिरहेछ, हामी त एउटा चाहिँ युद्धबाट चाहिँ शान्ति प्रक्रियाबाट चाहिँ यहाँ ठाउँमा आएको मुलुक हो, त्यसबाट सिर्जना भएको जुन सङ्क्रमणकाले न्यायलाई चाँडोभन्दा चाँडो व्यक्त गर्ने कुरामा हामी काम त गरिरहेका छौँ, तर त्यो अझ चाहिँ जति स्पिडमा हुनुपर्ने त्यो भइरहेछ भन्ने कुरा हामी सबैले भनेकै छौँ। त्यसमा पनि सरकारको चाहिँ गम्भीर ध्यानकर्षण भएकै छ। त्यसलाई अझ चाँडै चाहिँ कसरी स्पिड गर्ने भन्ने कुरामा सरकारको गम्भीर ध्यानकर्षण भएको छ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने सबैका लागि मानव अधिकार सुनिश्चित गर्न आवश्यक कानूनहरू निर्माण गर्ने क्रममा धेरै कानून निर्माण भइसकेको र प्राथमिकीकरणका आधारमा थप कानून बन्ने क्रममा रहेको बताउनुभयो। प्रांगारिक मलको प्रयोगले उत्पादन लागत कम लाग्ने र मानव स्वास्थ्यमा समेत फाइदा पुग्ने भएकाले अधिकांश किसानले अहिले प्रांगारिक मलको प्रयोग गर्न थालेका छन्। रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वरा शक्ति कमजोर बन्दै गएपछि पछिल्लो समय प्रांगारिक मलको प्रयोगमा किसानले जोड़ दिन थालेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
रासायनिक मलको अत्याधिक प्रयोगले माटोको उर्वरा शक्ति कमजोर बन्दै गएपछि प्रांगारिक मलको प्रयोगमा किसानले जोड़ दिन थालेका छन्। यो मलको प्रयोग गर्दा चार पाँच वर्षसम्म अरू मलको प्रयोग गर्नु नपर्ने र उत्पादनमा समेत वृद्धि हुने सुनसरी देवानगंजका किसान भुवनारायण मेहताको भनाइ छ।
प्रांगारिक मल जो छ यो दिएपछि हाम्रो खेतमा उर्जा पनि बढी हुन्छ। एक वर्षमा एकचोटि दिएपछि नि चार पाँच सालसम्म यो काम गर्छ।
गाउँघरमै उत्पादन हुने प्रांगारिक मलको प्रयोग गरेर अर्ग्यानिक खेती गर्दै आएको अर्का किसान राजेश
यहाँ जति बाढी छ सबैमा शुद्ध प्रांगिन मल छ। अहिले यहाँ खेतमा पनि छ बाढीमा पनि छ प्रांगिन मल स्टोर गरेर राखेको छु।
माग बढेपछि यसको प्रयोगसँगै किसानले आफै उद्योग स्थापना गरेर प्रांगारिक मल समेत उत्पादन गर्दै आएका छन्। सुनसरीका किसान सुरेन्द्र प्रसाद यादवले करिब 11 लाख रुपियाँको लागतमा सञ्चालनमा ल्याउनु भएको शिव अर्ग्यानिक मल उद्योगले वार्षिक 350 टन प्रांगारिक मल उत्पादन गर्दै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 50% अनुदानमा उहाँले उद्योग सञ्चालनमा ल्याउनु भएको हो। प्रांगारिक मलको महत्वबारे किसानमा जनचेतना जागेकाले यसको माग बढेको उहाँको भनाइ छ।
अहिले मान्छेमा धेरै जनचेतना जागेको छ। यो मल भनेको जमिनलाई पनि जीवन्त राख्ने काम गर्छ र यसबाट उत्पादन भएको खाद्य पदार्थ चिजहरू शरीरलाई पनि हानि गर्दैन। यो लामो समयसम्म खेतमा काम गर्छ।
परियोजनाले रासायनिक मलको प्रयोगलाई विस्थापित गर्दै जाने उद्देश्यले प्रांगारिक मल उत्पादन उद्योगलाई अनुदान समेत दिँदै आएको छ। ग्रेडिङ, प्याकेजिङ, मेसिनरी, औजार तथा भौतिक संरचनामा अनुदान दिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई विराटनगरका प्रमुख मनोज कुमार यादवको भनाइ छ।
हामीले कृषक समूह सहकारीहरूसँग र स्थानीय उत्पादन तरकारी खेतीमा लागेका किसानहरूसँग मिलेर उहाँहरूलाई सानसानो सपोर्ट गरेर फर्मी कम्पोस्ट पिटहरू घाम नपर्ने गरिकनको छानाहरू हाल्ने र त्यसको ग्रेडिङ र प्याकेजिङ गर्ने त्यो छान्ने त्यसमा भएका गणौलाहरूलाई जोगाउने र राम्रो उच्च गुणस्तरको त्यसलाई चाहिँ ल्याबमा हामीले टेस्ट गराएर त्यसमा भएको खाद्य तत्त्वहरूको मात्रा निर्धारण गरेर जुन मलले त्यो मापदण्ड पूरा गर्छ त्यसलाई चाहिँ बजारमा बिक्री वितरण र त्यही स्थानीय गाउँठाउँमा प्रयोग गर्नलाई सहयोग गरेका छौँ।
यो मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण मात्र नभएर खानाको स्वाद र मानव स्वास्थ्यमा समेत सुधार ल्याउन सकिने भएकाले यसको प्रयोगलाई विस्तार गर्दै जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मीडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आजको बैठकमा सांसदहरू देवेन्द्र पौडेल, विद्या भट्टराई, रेखा शर्मा, डाक्टर चन्द्र भण्डारी, सुमना श्रेष्ठ लगायतले मीडिया काउन्सिललाई आम संचार परिषद बनाउनु पर्ने, नागरिकको सुसूचित हुने अधिकारका लागि सही सूचना सम्प्रेषण गर्न संचार माध्यमहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। केही संचार माध्यमहरूले चरित्र हत्या गर्ने र फेक समाचार प्रसारण तथा प्रकाशन गर्ने गरेपछि माफी माग्ने प्रवृत्ति बढ़ेको भन्दै सांसदहरूले चरित्र हत्याको क्षतिपूर्ति सहित कड़ा कार्यवाहीको प्रावधान सहित विधेयक संशोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संचार माध्यमलाई स्वनियमन गर्ने स्वतन्त्र र स्वायत्त निकायका रूपमा मीडिया काउन्सिल गठन गर्नुपर्ने उद्देश्यले विधेयक ल्याएको भए पनि पूर्ण रूपमा सरकारबाट अलग नहुने स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा मधेसी आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ। बैठकमा सांसदहरूले आयोगले बाल विवाह, महिला हिंसा र हत्याका घटनामा न्यूनीकरण लगायतका कुरीति र कुसंस्कार अन्त्यका लागि नीतिगत सुधार र जनचेतनामूलक कार्यक्रममा जोड़ दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले आयोगको प्रतिवेदनमा मधेसको आर्थिक र सामाजिक अवस्था स्पष्ट नखुलेकोले स्पष्ट पार्न र आवश्यक नीतिगत सुधारका लागि सरकारलाई स्पष्ट सुझाव दिन समेत माग गर्नुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले वन्यजन्तुको सुरक्षा तथा मानव वन्यजन्तु द्वन्द कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले वर्तमान कानूनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निशुल्क गर्ने तयारी गरिरहेको बताउनु भएको छ। नवलपरासीको गैंडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उहाँले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताउनुभयो। नेपालको स्वास्थ्य व्यवस्थामा बाल बालिका मैत्री विशेष कार्यक्रम ल्याउन पनि जरूरी रहेको उहाँले बताउनुभयो। बाजुराको त्रिवेणी नगरपालिकाका किसानहरू सामूहिक पशुपक्षी पालनको अभ्यासमा लागेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले किसानलाई व्यावसायिक बनाउने योजना अनुसार अनुदानका कार्यक्रम मार्फत कुखुरा पालन र भैंसी पालनमा सामूहिक व्यावसायिक अभ्यास शुरू गरेको हो। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
उत्पादनसँग जोडिने र गाउँमै स्वरोजगार बन्ने उद्देश्य सहित बाजुराको त्रिवेणी नगरपालिकाका कृषकहरू सामूहिक पशुपक्षी पालनको अभ्यासमा लागेका छन्। विशेष कृषि तथा पशुपालन समूह त्रिवेणी चारका कृषक टेकराज गिरी,
हामीले सामूहिक भैँसी पालन फर्म शुरूआत गरेका छौँ। 11 जना सदस्य घरबाटै दैनिक इन्भल्भ हुने गरी घाँस संकलन गर्ने, दुग्धजन्य पदार्थ, दुध, दही, मोहीहरू स्थानीय बजारमा बिक्री वितरण गर्ने गरेका छौँ। समूहमा आबद्ध सदस्यहरूको आय आर्जनका लागि चाहिँ यसले पक्कै पनि टेवादी छ।
परम्परागत व्यवसायबाट जीविकोपार्जन गर्नै मुस्किल भएपछि आधिकारिक रूपमै आधुनिक सामूहिक पशुपालनमा लाग्नुपर्छ भन्ने मान्यता बमोजिम त्रिवेणी नगरपालिका 3 र 4 का कृषकहरू सामूहिक उत्पादन मार्फत राम्रो आमदानी गर्न शुरू गरिसकेका छन्। स्थानीय कृषक तुला देवी अहेडी,
एकदम खुसी छ पशुपालनलाई, हामीलाई राम्रै होला भन्ने आशा।
युवाहरूलाई गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश सहित बाजुरामै पहिलो पटक सामूहिक पशुपालनको अभ्यास अगाडि सारिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ। कार्यालय प्रमुख सिद्धराज जैसी,
मान्छेलाई आय आर्जनमा जोड्ने हो, आय आर्जनसँग जोडिरहँदा त्यहाँ दुईवटा कुरा जोड्छौँ हामी, एउटा पोषणमा सुधार आयो कि आएन, अर्को गरिबी न्यूनीकरण भयो कि भयो, मूल मर्म त्यो। अब व्यावसायिक काम हो, खुद्रा गरेर यो काम हुनेवाला छ।
कृषकले हौसलाका साथ सञ्चालन गरिरहेको सामूहिक पशुपक्षी पालनको नयाँ तथा उदाहरणीय अभ्यासमा त्रिवेणी नगरपालिका समेत साझेदार बनेको छ। नगर प्रमुख कर्णबहादुर
यही क्रान्ति गरौँ, साझेदार संस्था निकायमा पुगौँ, नगरपालिका पछाडि मलजलका लागि हामी छँदैछौँ, संघ छ, प्रदेश सरकार छ, यसैमा हाम्रो अस्तित्व हुन्छ। त्यसैले हामी संयुक्त हाम्रो गाउँ बनाउँ, हाम्रो ठाउँ बनाउनका लागि सबै गर्छौँ।
कृषकलाई सामूहिक व्यवसायमा जोड्ने, उत्पादन र आय आर्जन अभिवृद्धि गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्य अनुरूप सञ्चालित सामूहिक पशुपालनको यो अभ्यास गाउँमै गरी खाने किसानलाई सहज र भरपर्दो माध्यम बनिरहेको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 आउँदो कार्तिक 17 हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अरियालका अनुसार स्वीकृत कार्यक्रम अनुसार आगामी असोज 21 बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। यस्तै असोज 24 बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारको नाम फिर्ता तथा दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो 3 बजेदेखि 6 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। निर्वाचन कार्यक्रम अन्तर्गत कार्तिक 17 बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। रूपन्देही 3 प्रतिनिधि सभा सदस्य दीपक बोहराको चैत 19 निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको हा लङ वेमा एक पर्यटकीय डुंगा डुब्दा कम्तीमा 38 मृत्यु भएको छ। लोकप्रिय पर्यटकीय गन्तव्य मध्ये एक रहेको लङ वेमा हिजो साँझ आएको अकस्मात आन्धीका कारण डुंगा दुर्घटना भएको थियो। आन्धीका कारण पल्टिएको वन्डरसी नामक जहाजमा 48 यात्रु र 5 चालक दलका सदस्य सवार थिए। घटनामा बेपत्ता भएका 5 जनाको खोजी कार्य जारी रहेको छ। यसै महिना इण्डोनेसियाको लोकप्रिय रिजोर्ट टापु वालीमा डुंगा डुब्दा कम्तीमा 18 जनाको मृत्यु भएको थियो। रूसको प्रशान्त तटमा आज शक्तिशाली भूकम्प गएको छ। रूसको कामचटका क्षेत्रको राजधानी पेट्रो पावलोस्कमा केन्द्रविन्दु बनाएर 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको, 32 मिनटभित्र अर्को 6.7 र 5.5 रेक्टर स्केलका दुईवटा पराकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा उतार चढ़ाव भई 11 महिना यताकै सबैभन्दा बढ़ी रकम बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 2870 अंकमा रहेर बन्द भएको शेयर बजार आइतबार कारोबारका क्रममा बढ़ेर 2922 अंकसम्ममा पुगेको भए पनि अन्तत पछिल्लो दिनकै अंक 2870 अंकमा झरेर बन्द भएको छ। आइतबार कारोबार रकम पनि उल्लेख्य रूपमा बढ़ेको छ। अघिल्लो दिन गत बिहिबार 16.59 अर्ब कारोबार भएको बजारमा आइतबार भने 21.46 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ। आइतबारको कारोबार रकम विगत 11 महिना यताकै उच्च कारोबार रकम हो। आइतबार 105 कम्पनीहरूको मूल्य बढ्दा 144 कम्पनीहरूको मूल्य घटेको छ। यस दिन फाइनान्स समूह सबैभन्दा धेरै 2.26% घटेर कारोबार भएको छ। यस दिन 5 कम्पनीको मूल्य 10% वृद्धि भएको छ। आइतबारको कारोबार पछि बजार पूँजीकरण 47.87 अर्ब रूपियाँ बराबर पुगेको छ। आन्तरिक राजस्व कार्यालय बीरगंजले गत आर्थिक वर्षमा 9.45 अर्ब राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष 2080-81 को तुलनामा गत आर्थिक वर्षमा 2.58 अर्ब बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख कर अधिकारी टीका राज चौलागाईले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनको वृद्धि दर भने 35.57% रहेको बताउनुभयो। कार्यालयले वार्षिक लक्ष्यको 109% लक्ष्य हासिल गरेको छ। नेपाल राष्ट्रिय व्यवसाय महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघले आइतबार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गरी ध्यान आकर्षण पत्र बुझाएको छ। सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने तथा व्यवसाय नै छोड्न बाध्य बनाउने खतरा रहेको अध्यक्ष मनोज बाबु श्रेष्ठले भेटवार्ताका क्रममा बताउनुभयो। भेटका अवसरमा महासंघले भारतबाट आइरहेका चोरी पैठारीका सामग्रीहरूको नियन्त्रण गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ।
अब खेल समाचार अजय बमबाट।
कोरियाको सियोङनाङ ओपन तेक्वान्दो च्याम्पियनशीपमा नेपालले 5 स्वर्ण 1 रजत र 1 काँसी सहित 7 पदक जितेको छ। सीता तामाङ र प्रेम बहादुर लिम्बुले 2 स्वर्ण पदक जितेका छन्। 40 वर्ष उमेर समूहमा उनीहरूले इण्डिभिजुअल र पेयरतर्फ 2 स्वर्ण जितेका हुन्। 30 वर्षको उमेर समूहमा रमिला तामाङले इण्डिभिजुअल तर्फ 1 स्वर्ण पदक जितिन्। जित बहादुर बोर्ड र अञ्जन चौधरीको जोडीले 40 वर्ष उमेरमा 1 स्वर्ण पदक जित्यो। इण्डिभिजुअल तर्फ जितले रजत र अञ्जनले काँस्य पदक जिते। यो जितमा यो प्रतियोगितामा 5 खेलाड़ीको सहभागिता रहेको थियो। यस्तै पार्क चुङही कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनशीपमा नेपालका अस्मिन राउत र निशा धर्नाले समान 1 स्वर्ण र 1 रजत पदक प्राप्त गरेका छन्। 30 वर्षको उमेर समूहमा उनीहरूले फेयरतर्फ रजत र इन्डिभिजुअल तर्फ 1 स्वर्ण पदक जिते।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा संस्थाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 77.8 मिलिमिटर। काठमाडौँको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 87 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 25.7 डिग्री सेल्सियस, वर्षा फाट फुट। र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 26.7 डिग्री सेल्सियस, वर्षा फाट फुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशका विभिन्न भागमा आगामी 24 घण्टा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान। अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। लेन्दे खोलामा गत असार 24 गति आएको बाढ़ीका कारण अवरूद्ध स्याप्रोवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालन। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता। एमाले केन्द्रीय कमिटी बैठक भोलि बस्दै। निर्वाचन आयोगद्वारा रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 कार्तिक 17 गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत। असोज 21 गते उम्मेद्वारी दर्ताको कार्यक्रम। र भियतनामको हा लङ बेमा पर्यटकीय डुंगा डुब्दा कम्तीमा 38 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।